cocaína.
Co chuva jaká, ne?
Bej, kuch to kajíje, ne?
Kuch jo ta čao?
Píži ho kuch, ne?
Kuch kajíje, ne? Kuch te jako?
السلام علیکم سامعین، پروگرام ہے کچھ تو کہیے، میں ہوں آپ کی میزبان شہناز عزیز، پروڈیوسر ہماری نخبت ملک اور انجینئر ہیں سیڈرک فرینکلن۔ تو پچھلے ہفتے میں نے آپ سے کہا تھا کہ یہ پروگرام جو ہے اس کا آخری پروگرام ہمارا 8 تاریخ کو ہوگا، بلکہ 7 تاریخ کو، لیکن کچھ وقت بڑھ گیا ہے، اب ہم آپ کو چند اور پروگرام سنا سکیں گے۔ جنوری کے بعد بتائیں گے آپ کو کہ کب سے پروگرام کا سلسلہ منقطع ہو رہا ہے، لیکن بہرحال ابھی کوئی تاریخ آپ کو اس لیے نہیں دے رہے کہ ایسا نہ ہو کہ اس میں کچھ تبدیلی ہو اور پھر آپ کہیں کہ آپ نے تو کچھ اور کہا تھا، بڑی رقت سے ہم سے خدا حافظ کہا تھا، لیکن خدا حافظ نہیں ہوا۔ تو پہلے تو میں آپ کو یہ بتا دوں کہ آپ فیس بک پر آئیے، فیس بک لائیو پر آج ہم کافی ساری کالز لیں گے آپ کی، آپ کو پتہ ہے کہ ہمارا نمبر آپ دیکھ لیجئے، فیس بک لائیو پر موجود ہے 0800-777-789، یہ ٹول فری نمبر ہے اور آپ اس میں مفت کال کر سکتے ہیں۔ اگر آپ سیل فون سے فون کریں تو مہربانی سے نخبت کو اپنا نمبر دے دیجیے گا، وہ آپ کو کال بیک کر لیں گی۔ آج کے اس پروگرام میں میں نے کوشش کی ہے کہ اپنے کچھ ایسے کالرس کو جو ہمارے پہلے پروگرام میں آئے تھے، اور جیسے کہ میں نے آپ کو بتایا تھا کہ ہمارے پہلے مہمان جو تھے بہت ہی محبوب شخصیت سب کی، مطلب مجھے اس کا یقین ہے کہ شاید ہی کوئی ایسا ہوگا جنہیں قاضی واجد عزیز نہ ہوں، اور اس میں ہر جنریشن کے لوگ شامل ہیں، وہ لوگ جو بہت 90-100 سال کے ہو چکے ہیں وہ سنتے تھے قاضی جی کا قاعدہ اور معین الدین صاحب کے جو ڈرامے تھے بندر روڈ سے، مجھے سر نام ذہن میں نہیں آ رہا، لیکن بہرحال یہ سارے پلیز جو تھے یہ سب بڑے مشہور پلیز تھے، میں بھی آپ کو سوچ کے بتاتی ہوں نام ان کے بھی۔ لیکن قاضی واجد صاحب ہمارے پہلے پروگرام میں آئے تھے، اس دن بقرعید کا زمانہ تھا وہ، اور انہوں نے کچھ دلچسپ باتیں بھی بتائی تھیں۔ تو جب بقرعید کا ذکر آئے تو آپ یہ مت سمجھیے گا کہ ہم کچھ آج کا ذکر کر رہے ہیں، یہ اس وقت کی بات ہے جب قاضی واجد صاحب ہمارے پروگرام میں آئے تھے، اور وہ دن تو کئی مبارکبادیں بھی ان کو لوگوں نے دیں۔ تو چلیے ہم اس پروگرام کی طرف چلتے ہیں، پھر آپ سے اور بھی باتیں ہوں گی، کچھ اور لوگوں کو بھی یاد کریں گے، ایسے لوگ جو اب ہم میں نہیں ہیں، مثلا زبیدہ آپا، بہت ہی ان کا پیارا پروگرام تھا اور بہت سارے لوگوں نے کالز کی تھیں۔ لیکن درمیان میں چاہوں گی کہ میں آپ لوگوں کے نام بھی پڑھتی جاؤں جو ہمارے ساتھ موجود ہیں، جیسے ساحر جلو صاحب ہیں، محمد کاشف، امیر نواب، ہلال خان، طارق شنالی، لیاقت علی، سیماب، طارق صاحب کے دو پیغام ہیں، بشارت احمد وورا، سعید انور وزیر اور امتیاز چانڈیو صاحبان۔ تو بہت شکریہ، آپ لوگ سب سنتے رہیے پروگرام، ساتھ ساتھ کچھ لکھیے بھی تاکہ میں آپ کے پیغام بھی پڑھ سکوں اور ساتھ ساتھ بتاتی جاؤں آپ کے نام۔ چلتے ہیں کچھ تو کہیے کہ پہلے پروگرام کی جانب، جس کے مہمان تھے قاضی واجد۔
قاضی واجد صاحب موجود ہیں، السلام علیکم واجد بھائی۔
السلام علیکم،
کیا چاہتی ہوئی آواز آئیے، کیا حال چال ہے آپ کی یہ بتائیے۔
بہترین، اللہ کا شکر ہے، آپ کیسے ہیں؟
بس ہم تو آپ کی آواز سن کے خوش ہیں، تو
اللہ کا شکر ہے میری آواز قابل تو ہوئی، اور یہاں بقرہ عید کا بہت زور ہے۔
تو آپ بکرا منڈی میں کیوں نہیں ہیں؟
بس میں آواز قابل ہوں نہیں، اس لیے کہ وہاں بکرے ہیں، تو آج کل بڑا یہاں کرا ہے پاکستان میں، ماشاء اللہ عید کی تیاریاں ہیں، اور بکرے اور گائے پہ آدمی سوار ہے، اور آدمی بھیے سوار ہے، اور آساب پہ جب ایک گائے کسی جگہ آتی ہے تو 500 بچے چیختے ہیں اور تالیاں بجاتے ہیں۔
اچھا ایک بات سنیے واجد صاحب، آپ ہیں زبردست براڈ کاسٹر، ڈراما وائس بھی ہیں زبردست، آپ ہمیں بتائیے اگر آپ کو کچھ تو کہیے کہنا ہو آپ کتنے انداز سے کہہ سکتے ہو؟
کچھ تو کہیے
اور
کچھ تو کہیے
اور
تو کہیے، کمال ہے، کچھ کہتے ہی نہیں بھائی، کچھ تو کہیے۔
بہت خوب، اچھا بھائی اب آپ کیونکہ عید کا ہے زمانہ، تو کوئی ہمیں مزے کا قصہ تو سنائیے عیدی کے طور پہ ہمارے سننے والوں کو، کوئی اچھی سی بات بتائیے۔
سناؤں تو آپ نے اچانک مجھ پہ حملہ کیا ہے کہ میں کوئی ایسا قصہ سناؤں جو مزے کا بھی ہو، اور عید سے میں آپ کو سناتا ہوں المی آپ نا، کہ میں نے ایک دفعہ یہ بکرا خریدا تھا، تو میرے کزن لے کے آئے تھے، صبح مجھے انہوں نے اطلاع دی کہ آپ کا بکرا بجلی کا تار چبا گیا اور مر گیا، وقت
یہ تو آپ نے
اگر یہ قصہ آپ کو اچھا لگ رہا ہے آپ اسے لطیفے کے طور پر لیتے ہیں، میں اسے المیہ کہتا ہوں۔
بالکل بھائی، میں بھی اسے ٹریجڈی کہتی ہوں، اور آج کل جو بکری کی قیمت ہے اس میں تو یہ بہت بڑا ایک المیہ ہے۔ اچھا ہمارے ایک سننے والے موجود ہیں قاضی واجد صاحب، کا نام ہے عبداللہ جان، عبداللہ صاحب
جی ہاں، منگل کو عید ہے انشاءاللہ، بس دعا کیجیے کہ اللہ میاں بہت اچھی عید رہے ہماری اور آپ کی اور سب مسلمانوں کی.
لیکن عید کا وہ مزہ نہیں رہا جو پہلے تھا.
وہ کیوں؟
دلوں کو زنگ لگی ہے.
صحیح آپ فرما رہے ہیں, اس زنگ کو دھونے کی ضرورت ہے اور انشاءاللہ ہم اس زنگ کو دھو دیں گے. اگر ہمیں محبتیں یکجہتی اور پیار رہا تو کوئی وجہ نہیں ہے کہ ہم اس زنگ کو نہ دھو دیں اور پھر سے ہم سب انشاءاللہ ایک بہت اچھی عید منائیں.
بالکل صحیح کہا آپ نے.
یہ آپ کا پروگرام نیا پروگرام ہے نا؟
جی جی بالکل نیا پروگرام ہے, ہر اتوار کو آپ سنیں گے. اس کا نام ہے کچھ تو کہیے. اور آپ کون سی زبان بولتے ہیں یہ بتائیے ہمیں.
پشتو بولتا ہوں.
تو پشتو میں ذرا کہہ کے تو بتائیے, کچھ تو کہیے.
تو ہو گیا کیا نا؟
اچھا آپ ذرا ہنس کے کہیے. یہ
تو ہو گیا کیا نا ہمارے
قاضی واجد صاحب, آپ نے دیکھا کہ ہمارے سب سننے والے جو ہیں ماہر فن ہیں.
ساری زبانیں ماشاءاللہ اتنی اچھی ہیں اور ہر لہجے کا آدمی ہمارے پاس موجود ہے.
محمود علی
السلام علیکم.
جی وعلیکم السلام. وعلیکم السلام. کہاں سے؟
پارا چنار سے.
پارا چنار سے. اچھا
جی قاضی ماجد صاحب کو ہم یعنی بہت پسند کرتے ہیں, ایف ٹی وی پر انہیں سنا ہے خدا کی بستی ان کا پہلا ڈرامہ تھا.
جی بہت شکریہ بہت شکریہ.
لیکن واجد صاحب پہلا ڈرامہ تو نہیں تھا آپ کا خدا کی بستی؟
نہیں پہلا نہیں تھا مگر انہوں نے پہلا دیکھا.
اس کا مطلب یہ چھوٹے ہیں کافی.
لیکن نہیں یہ مشہور جو ہوئی تھی یہ خدا کی بستی سے ہوئی تھی نا.
ہاں خدا کی بستی بہت مشہور ہوا تھا. جی ہاں صحیح آپ فرما رہے ہیں بالکل. لیکن چونکہ ہمارا تعلق ریڈیو سے ہے اور ہم لوگ ریڈیو کے لوگ ہیں تو ریڈیو سے ہمارا بڑا پرانا تعلق ہے, 1956 سے.
اچھا یہ بتائیے واجد بھائی آپ کا ریڈیو کا پہلا پروگرام کیا تھا؟
ریڈیو کا پہلا پروگرام میں نے بچوں کا کیا تھا.
اچھا
اس میں میرا ایک بڑا مشہور پروگرام چلتا تھا بچوں کے لیے, اس کا نام تھا قاضی جی کا قاعدہ.
جی بالکل
وہ پروگرام بہت بچوں میں مقبول تھا اور وہی بچے بڑے ہوئے اور آج بھی وہ بچے جو ہیں اس ڈرامے سے مجھے یاد کرتے ہیں.
تو قاعدہ بھی بھول چکے آپ یا قاعدہ کچھ یاد ہے آپ کو؟
جی سب قاعدے بھول گئے اب تو بڑے ہو کر.
قاعدے قانون دونوں بھول گئے. اچھا یہ ہمارے ایک سننے والے ہیں حافظ سلطان صاحب ان کا نام ہے.
واجد صاحب کو سلام کہے گا میرے طرف سے. میرا
السلام علیکم جناب. حافظ صاحب کیسے مزاج ہیں؟
سر کیسے ہو؟ ٹھیک ٹھاک.
میں اچھا ہوں بہت شکریہ آپ.
لیکن ابھی جو پروگرام شروع کیا ہے اس میں میں کھل کر بول سکتا ہوں بات کر سکتا ہوں. بہت خوشی ہوئی آج کے پروگرام آپ نے شروع کیا ہے. کچھ تو کہے گا نا؟
بالکل.
جی بڑا اچھا ہے.
جی جی
سلام بہت اچھا ہے. وہ اسی لیے کہہ رہے ہیں کچھ تو کہیے.
جی
تو کچھ کا کچھ کہنا چاہیے.
ہاں آپ کہہ کے بتائیے ہمیں حافظ سلطان صاحب کیسے کہیں گے آپ؟
ہم تو اس میں پشت میں کہتے ہیں کہ سو آیا نا سو آیا.
لہجے مختلف ہوں گے.
ایک تو وزیر زبان وزیرستان ایجنسی کا ہے, ایک مروت کا ہے.
پریا اب ہمارے ایک اور سننے والے موجود ہیں عنایت الرحمان صاحب. جی سوات سے. جی عنایت صاحب
السلام علیکم.
وعلیکم السلام عنایت صاحب.
السلام علیکم.
السلام علیکم.
میں تو قاضی واجد صاحب سے میں آپ سے یہ سوال کرنا چاہتا ہوں کہ آپ نے ریڈیو پاکستان کے لیے پہلا پروگرام جو کیا تھا اس کا چیک کتنی کہہ لیا تھا؟
بس چیک نہیں ملتا تھا, کیش ملتے تھے. 5 روپے اتنے ہوتے تھے کہ ہم پورے ہفتے خرچ کرتے تھے.
تو میری طرف سے سلام.
سب آپ ہی کو سلام کہہ رہے ہیں, ہم تو سلام سے بھی گئے.
بہت شکریہ بہت السلام علیکم. آپ نے مجھے یاد کیا, بڑی محبت آپ کی.
جی علم دین ہنگو سے بات کر رہا ہوں. دسنگ ہنگو سروزئی تھے. کچھ تو کہیے نا.
تو یہ بتائیے کہ یہ ڈرامہ آپ نے قاضی واجد صاحب سے تو نہیں سیکھا کرنا کہیں؟
یہ ڈرامہ قاضی واجد صاحب کا تو مجھے بہت افسوس ہے کہ اس کا بکرا مرا ہوا ہے تمہیں.
اور اب ہمارے ایک اور ساتھی لائن پہ موجود ہیں, ان کا نام ہے مصباح.
اچھا شہنا السلام علیکم. آپ کی تو آپ کی نام بس سنائی دیتا ہے. قاضی واجد صاحب مجھے یاد ہے کہ جب میں ہوتا تھا پاکستان میں وہاں ہم لوگ ہری پور ہزارہ میں ہوتے تھے اور یہ بات ہے تقریباً 70s کی اور آپ کے شوز اور آپ کی چیزیں اتنی اٹریکٹ کرتی تھی تو میں نے ایک پوری طرح سے کیمپین کی تھی کہ کسی طرح آپ سے فون پر بات ہو جائے. نمبر ہوتا تھا نا کراچی ٹی وی اسٹیشن کا 419651 مجھے ابھی بھی یاد ہے.
بالکل صحیح بالکل صحیح.
تو میں نے اس پہ فون کر کے کئی دفعہ آوازیں بدل بدل کر بولا کہ میں کوئی بہت بڑا پروڈیوسر ہوں اور مجھے قاضی واجد صاحب سے بات کرنا.
مصباح آپ نے کہا آپ آوازیں بدل کے بولے, ذرا آواز بدل کے ہمیں کہہ کے دکھائیے کچھ تو کہیے.
اچھا کس آواز میں؟ اب ذرا مشکل ہوگا.
پی ٹی وی اس بات کا بڑا خیال رکھتا تھا کہ اس طرح کے ڈرامے بنائے جائیں جو یکجہتی پر ہوں, کچھ سبق آموز بھی ہوں, اس میں کوئی اچھی بات دیکھنے والے دیکھیں اور کوئی اچھی چیز لے کر اٹھیں. مبنی حقیقت پہ ایک زمانہ تھا, مگر بات یہ ہے کہ کوانٹیٹی جو ہے وہ کوالٹی کو ذرا سا خراب کر دیتی ہے. زیادہ کام کرنے لگے ہیں بہت. ہم
ہمارے اگلے سننے والے ہیں ایم عمر خرم صاحب. جی خرم صاحب
سلام, کیسے ہیں آپ؟
یہ قاضی واجد صاحب سے سوال ہے.
جی میں اچھا ہوں جناب, آپ کیسے ہیں؟
الحمدللہ ہم ٹھیک ٹھاک ہیں. واجد صاحب
بہت شکریہ آپ کا کہ آپ اس پروگرام میں شریک ہیں ہمارے ساتھ.
تو یہ فون کہاں سے کیا خرم صاحب آپ نے؟
کربوگا
شریف سے. اچھا شکریہ بہت بہت. بادشاہ رحمان صاحب ہیں ماراکنڈ سے. جی بادشاہ رحمان صاحب. وعلیکم السلام بھیا.
صاحب کیا حال ہے؟
جی اچھا ہوں شکریہ آپ کا بہت بہت.
تو آپ ان سے اظہار افسوس نہیں کریں گے؟
میں نے بہت دیکھے تھے بچپن میں.
جی جی جی
بہت اچھے لگتے. تو کافی عرصہ ہو گیا میں نے کبھی ڈرامے وغیرہ ٹی وی نہیں دیکھتا, لیکن یاد ہے آپ.
آپ دیکھیے ڈرامے, میں بھی ڈرامے کرتا ہوں.
اب ڈرامے تو اب بھی کرتے ہوں گے, لیکن مجھے ٹی وی سے تھوڑی سی اب نفرت تو نہیں کرتے, لیکن بس نہیں دیکھتا.
تو آپ کتنے, آپ نے بتایا بچپن میں آپ دیکھتے تھے, اب آپ کتنے سال کے ہیں؟
ابھی میں تقریباً 35 سال ہو گیا.
تو ابھی تو آپ ایسی عمر میں ہیں کہ آپ کو ان سب چیزوں میں دلچسپی رکھنی چاہیے. فضل حق صاحب
آپ کو نئے پروگرام کرنے پر مبارکباد. پہلے ایک آئی ڈی بریک بنا دوں گا میں خود. کچھ تو کہیے نا,
پیار سے کہیے, کچھ تو کہیے.
پیار سے کہوں
جی.
ریڈیو آپ کی دنیا سے نیا پروگرام شروع ہونے والا ہے جس کا نام ہے کچھ تو کہیے نا.
کچھ تو کہیے کہ لوگ کہتے ہیں.
آج واجد
کہیے
والد صاحب سے یہ ریکویسٹ کروں گا کہ والد صاحب آپ ایسا ڈرامہ بنائیں کہ دنیا میں جو امن ہم کے نام پہ ڈرامہ بنائیں کہ دنیا میں ہم قائم ہو اور لوگ اس کو دلچسپی سے.
آمین آمین, ضرور انشاءاللہ اس کے لیے کوشش ہوگی. اور بہت بہت شکریہ کہ آپ نے مجھے یہ موقع دیا کہ اتنے سارے لوگوں سے, اتنے سارے پاکستانی دوستوں سے بات ہو گئی. آپ کا بہت بہت شکریہ.
تو سامین کتنے پیاری ایک یہ یاد تھی, اور جس شخصیت کی بات تھی بالکل ان کے بارے میں ایسا لگتا نہیں کبھی بھی کہ وہ نہیں ہیں, کیونکہ آپ نے یہ بھی دیکھا کہ ایک جس طرح کا شعور ان کے اندر تھا, اپنے ملک سے محبت, اپنے لوگوں سے محبت. اور اس پروگرام کے اختتام پر انہوں نے یہی کہا تھا کہ انہیں سب سے زیادہ خوشی اس بات کی ہے کہ اتنے دور دراز سے لوگ آئے اور ان سے انہوں نے بات کی. میں نے کوشش کی ہے کہ کچھ مہمان جو بات کرنے آئے تھے ان سے, جو لسنرز تھے, ان کو اس لیے میں نے لیا کہ آپ لوگوں کے لیے بھی ایک تبرک ہے بالکل کہ قاضی واجد نے آپ سے بات کی اور آپ اسے اپنے پاس رکھ سکیں. اس میں ہمارا پروگرام ابھی اسی آواز سے شروع ہوتا ہے جس میں ہے نا کہ نئے پروگرام کا نام ہے, بس صرف نیا پروگرام میں نے نکال دیا اور کچھ تو کہیے سے شروع ہوا اس کو. تو ہمارے ایک لسنر نے یہ بات کہی تھی اور یہ انہیں کی آوازوں سے ہم نے اس کی تھیم میوزک بنائی تھی. تو چلیے کچھ اور میں نام پڑھ دوں آپ لوگوں کے. امتیاز چنائیو, میں نے پہلے غلط نام پڑھا تھا, سعید انور وزیر, بشیر, بشارت احمد صاحبان, اور ان کے علاوہ ابھی ہمارے پاس بہت سے نئے سننے والے آئے ہیں. سردار محب کشمیری, شازیہ خان. سردار محب کے دو میسیجز ہیں, خلیل عباسی صاحب کا بھی ہے. یہ میسیجز میں آپ کے بعد میں پڑھوں گی, ابھی میں خالی آپ کے نام پڑھ رہی ہوں. طارق شنالی, بیرزادہ ماجر, اور احتشام احمد, جاوید احمد خان. ناصر اقبال صاحب نے ایک چھوٹی سی نظم بھی لکھی ہے, اور لکھی تو کس کے نام ہے لیکن ہم اسے قاضی واجد کی یاد کے نام کر دیتے ہیں. ماجد زمان شانی, وسیم احمد بٹ, وارث عباس, فاروق میر, چیف نظر خیل, رودنیل, معاف کیجیے گا اگر نام میں صحیح نہیں پڑھ رہی, رودنیل یا کچھ اس طرح کا نام ہے, ساحر جلو, شاہد حسین ملا. ساحر جلو کے دو پیغامات ہیں, محمد احمد, نور الدین خان, عبدالغفور غوری. اور محمد احمد صاحب کا یہ ہے کہ انہوں نے, محمد احمد نے ایک کہانی بھیجی تھی مجھے اور بہت ہی ایک دردناک سی کہانی تھی. محمد احمد صاحب یہ بالکل آپ نے جو بھیجی ہے, ویڈیو بنا کے بھیجا ہے, ہم ضرور نشر کریں گے. مجھے کچھ ویڈیو کے بارے میں آپ سے بات کرنی ہے, آج میں کسی وقت آپ کو فون کروں گی کیونکہ میں ضرور بہت خوشی سے آپ کی کہانی اپنے پروگرام میں شامل کرنا چاہوں گی. تسلیم پختون, اور ساحر محمد بلوچ, افتخار احمد، محمد نواز، ساجد کنگ، زبیدہ زاہد جویو، بشارت احمد وورا صاحبان. تو بہت شکریہ آپ سب کا، آپ لوگ میسیجز بھیجتے رہیے، میں پروگرام میں شامل کروں گی ضرور. اب ہم چلتے ہیں اگلی مہمان کی طرف. ہماری جیسے ملنے کے نہیں نایاب ہیں ہم، پچھلی دفعہ ہم نے اسی عنوان کے تحت یہ سارے لوگ سنوائے تھے. زبیدہ آپا ہے ہماری اور بہت پیاری شخصیت ہیں. بجیا سے پچھلی دفعہ آپ کی ملاقات ہوئی تھی، زبیدہ آپا ان کی چھوٹی بہن تھیں اور ان کا بھی انتقال ہو چکا ہے. بہت ہی فل آف لائف جس کو کہتے ہیں اور محبت کرنے والی. ابھی نخبت جو ہماری پروڈیوسر ہیں وہ مجھ سے کہہ رہی تھی کہ میں نے آپ کو بتایا کہ میں نے بہت چیزیں سیکھیں زبیدہ آپا سے، کیونکہ جب یہ چھوٹی بچی تھیں، بچوں کو شوق ہوتا ہے نا بہت ساری چیزیں جاننے کا، تب سے ٹوٹ کے ان کے پڑھتی اور سنتی رہی تھیں ہمیشہ. تو زبیدہ آپا کا پروگرام میں نے ان سے کہا تھا کہ تھوڑا ایڈٹ کر دیں مجھے، اور ان کا دل نہیں مان رہا تھا کہ اسے کاٹیں کیسے، کیونکہ ایک گھنٹے کا پروگرام تھا. میں اس بات کو سمجھ سکتی ہوں، قاضی واجد کے پروگرام میں یہی مشکل میرے ساتھ آئی. تو چلیے زبیدہ آپا کے پروگرام سے کچھ اقتباسات سنتے ہیں.
کی محبت ہے کہ تم لوگوں نے مجھے یاد کیا اور مجھے اتنی عزت بخشی، میرے لیے بہت بڑی بات ہے.
زبیدہ آپ یہ بتائیے کہ یہ کیا بات ہے کہ آپ کے خاندان پورے کو، جیسے فاطمہ سوریا بجیا، بجیا ہیں تو جگت بجیا ہیں، آپ آپا ہیں تو جگت آپا ہے. میں نے بڑے بڑے بارش بزرگوں کو بھی آپ کو پکارتے
دیکھا. اچھا، میں میرا خیال ہے واحد خاتون ہوں پاکستان میں جو اگر 90 سال کے آدمی مجھے آپا کہتے ہیں نا تو مجھے برا نہیں لگتا، مجھے لگتا ہے یہ عزت کی بات ہے،
اس میں تو کوئی شک نہیں. چلیے، کیونکہ ذکر آ گیا بجیا کا، تو ایک تو آپ کی معروف بہن فاطمہ سوریا بجیا، پھر آپ کے بہت ہی معروف بھائی انور مقصود صاحب اور زہرا نگاہ صاحبہ، تو ماشاءاللہ سے یہ بڑا ایک ٹیلنٹڈ خاندان ہے آپ کا. تو کچھ بتائیے، آپ کتنے 10 بہن بھائی ہیں آپ لوگ؟
ہم لوگ 10 بہن بھائی تھے. سب سے بڑی بجیا ہیں، ان سے چھوٹی مسز کاظمی ہیں جو برائڈل ڈریسز بناتی ہیں، 60-70 سال سے کام کر رہے ہیں یہی کام. اس کے بعد سارا بادی تھی جو سائی کے نام سے مشہور تھی، اس کے بعد زہرا نگاہ، اس کے بعد ایک بہن تھی جو گھر میں تھی لیکن ان کا دماغ بہت اچھا تھا، لیکن ہوتا نا کسی کو باہر نکلنے کا موقع مل جاتا ہے تو وہ بیچاری اپنے شعر و شاعری، ان کو اشعار بہت یاد تھے، ان کو کہانیاں بہت یاد تھے، ان کو قسمت ہے وہ گھر میں تھی.
اچھا.
ان کے میاں ڈاکٹر تھے، پھر ان کا انتقال ہو گیا. ان سے چھوٹے بھائی تھے احمد مقصود حمیدی جو یہاں چیف سیکرٹری سول سروس کے تھے، بہت قابل تھے. وہ ان کا جو تھا بالکل وہ ایک اپنی ذات پہ لائبریری تھے، میں نے فرینچ بھی اور عربک بھی اور اردو بھی اور پرشین بھی، اور ان کے جو مرے ہیں ان کے گھر سے 40,000 کتابیں تھیں ان کے پاس. اور پھر اندر بھائی ہیں، ایک بھائی اور ہیں جو انشورنس کا کام کرتے ہیں، پھر میں تھی. لیکن میری شادی 21 سال کی عمر میں ہوئی اور مجھے گھر میں امی نے کوئی ایسے کھانا وانا کبھی نہیں پکوایا، کبھی نہیں. جھاڑو بھی دیتی تھی، برتن بھی دھو لیتی تھی، لیکن کھانے کا جہاں تک تھا وہ امی پکاتی تھی.
اچھا.
تو جب شادی ہوئی اور سر منڈاتے اولے پڑے تو پہلی دفعہ میں نے کڑھی بنائی تو وہ بغیر دہی کی بنائی. مجھے یہ نہیں معلوم تھا کہ اس میں دہی بھی پڑتا ہے.
اچھا.
پانی اور بیسن کی بنائی. جب میاں دفتر سے آئے میں کہا تارے ساتھ باہر کھانا کھاتے ہیں، بولے چلو چلو باہر کھا دیں.
اچھا.
باہر چلی گئی، کھانا کھا کے واپس آئی، میں نے کہا ذرا ڈسٹ بن دیکھ لو، میں نے آج جو کھانا پکایا
ڈسٹ بن میں پڑا ہوا ہے.
تو کہہ لگے کوئی بات نہیں، سیکھ جاؤ گی، کوئی ایسی بات نہیں ہے. تیسرے چوتھے دن اچانک سے میاں کے دوست آئے کہ ہمیں کھانا کھانا ہے. اب میری تو سیٹ گم ہو گئی. خیر میز ویز لگائی اور بھنی بھنی چیزیں امی کا سوچ کے، کیا ٹیلی فون بھی پاس نہیں کیا، آدمی ٹیلی فون کر لے. لیکن جب دوستوں نے کھایا تو انہوں نے کہا کہ ہم نے ایسا کبھی کھانا کھایا نہیں اتنے مزے کا.
اچھا.
تھا تو مجھے یقین نہیں آیا. پھر میں کہا شاید ہاتھ میں کچھ ذائقہ ہے امی جیسا، تو پکائیں. ایک سال کے اندر میں نے 300 آدمیوں کا کھانا اکیلے پکایا، پھر سیکھ گئی.
میرا خیال ہے کہ جو سلیقہ مند ماؤں کی بیٹیاں ہوتی ہیں نا، پتہ نہیں کیسے ان کو پتا ہوتا ہے، وہ چاہے کچھ کام کرے نہ کرے انہیں کچھ آتا ہے کرنا. جب وہ کرتی ہیں
گھر کے کام کرنے میں تو عزت ہوتی ہے نا، ہر عورت کی عزت ہے.
جی. تو آپ کے میاں تو آپ کے کزن بھی تھے، تو کیا پسند کی شادی ہوئی آپ کی؟
میاں کی طرف سے. لیکن میں تو اپنے آپ کو میٹرک پاس تھی یا فرسٹ ایئر آئی تھی، تو کیا سوچتی کون مجھے پسند کرے گا. لیکن وہ میرا خیال ہے میاں کو کوئی اور ملی نہیں، تو میں نے سوچا کہ یہیں ہاتھ مار لو. مل
کیا کہہ رہی ہیں آپ زبیدہ آپا، اتنی حسین ہیں اب تک، اتنی پیاری لگتی ہیں آپ، پتہ نہیں اس وقت تو کیا قیامت ڈھاتی ہوں گی آپ. طارق صاحب بدھو نہیں ہے، انہوں نے بھی دنیا دیکھی ہوئی ہے،
تایا کے دیکھتے تھے اور اپنے خاندان تھا. شادی ہو گئی، 2 بچے ماشاء اللہ، ایک بیٹا ایک بیٹی. अच्छा। और माशाल्लाह दो पोते हैं, दो नवास हैं।
तो बहुत ही आपकी एक परफेक्ट जिंदगी है। एक आप अच्छी बहू भी थीं और आप अच्छी सास भी
बहू मैं बहुत अच्छी थी और अल्लाह ने उसका सिला मुझे ये दिया शहनाज कि मुझे बहू ऐसी मिली है कि मैं हजार सिश्ते अल्लाह के करूँ तो वो भी कम है।
अच्छा जुबैदा आप, आपका कुछ नाम आता है तो लोग तरकीबें पूछना शुरू कर देते हैं मुख्तलिफ किस्म की।
फौरन बेटा मैं बता नहीं सकती, मैं पागल हो सड़क पे जाऊँ, शादी में जाऊँ, खुदा ना करे किसी हादसे में जाऊँ, मगर लोग पूछते जरूर हैं, पूछते जरूर। सिर्फ ये रह गया कि जिंदा कैसे किया जा सकता है। तो
चलिए एक झलक आपके टोटकों की सुन लेते हैं, उसके बाद आगे चलते हैं।
अगर फ्रिज में कोई स्मेल है या फ्रीजर में कोई स्मेल है तो आपने फ्रिज के अंदर फौरन चीज़ें नहीं रखना है। आपने अखबार के गोले बनाए, गोले बना के आपने फ्रिज के अंदर ठूंस दिए और एक प्याले में मीठा सोडा भर के रख दिया और फ्रिज 2 घंटे को चला दिया। आपने फिर अखबार निकाले, मीठा सोडा रहने दिया, फिर जो चीज़ चाहे रखें। और जब अगर खुश खांसी हो तो थोड़ी सी चीनी पका दिया करो, फौरन खांसी ठीक हो जाती है।
मेरी वालदा बहुत बड़ी औरत थी, बहुत पता 36 साल की विडो हो गई थी, 36 मेरे वाले 42 साल के थे जिस दुनिया से चले गए। अम्मी ने इतनी हिम्मत की और तभी घर से बाहर नहीं निकली, लेकिन बहनों ने हमको सबको पाला, सब बड़ी बहनें बजिया जहराबाजी इन सब में काम करके मुशायरों में जाके बजिया ने स्कूल में पढ़ा के हम सब बहन भाइयों को पाला। लेकिन क्योंकि हमारी अम्मी का कोई बड़ा नहीं था, अम्मी अकेली थी, मगर अम्मी इतनी हिम्मत की थी शहनाज, अम्मी कभी स्कूल नहीं गई थी, कभी कुछ नहीं, लेकिन उन्हें दीवान हाफिज, दीवान मीर, दीवान गालिब हिफ था।
तो क्या सबक उनका, जिंदगी का सबसे बड़ा सबक आपने उनसे क्या सीखा?
उनसे सीखा बेटा हर हाल में खुश रहो, परेशानी सब पे आती है, बहुत बड़ी बड़ी परेशानियाँ आती हैं, दिल बड़ा रखो, अपने आप को पॉजिटिव सोच लेके चलोगी तो अल्लाह बहुत नवाजेगा। और मैंने वही किया कि मैंने कभी दिल छोटा नहीं किया, चाहे मुझे पत्थर धोने पड़े हों, चाहे मुझे गुसलखाने धोने पड़े हों, मैंने धोए, मैंने काम किया और अच्छी नीयत रखी। कभी मियाँ से बेतुकी डिमांड नहीं की कि मुझे ये चाहिए, मुझे वो चाहिए, मैं इनके साथ नहीं रहूंगी, इनके साथ नहीं रहूंगी। मेरी सास ससुर मेरे तायत आई थी, 24 साल मेरे साथ रहे और एक दिन भी एहसास नहीं हुआ कि मेरे माँ बाप हैं कि मेरे सास ससुर हैं, क्योंकि मेरे हाथ में तो ना ट्रेनिंग है, ना कोई डिग्री है, ना कोई कुछ है, लेकिन इस फील्ड में जो मेरी फील्ड में खाना पकाने की, इसमें अल्लाह ने मुझे इतनी इज्जत दी शहनाज कि मुझे मेरे पास अल्फाज नहीं है कि मैं किस मुंह से अल्लाह का शुक्र अदा करूं। मुझे इतनी इज्जत शायद ही किसी को मिली है, मेरे 4000 शोज हो गए।
बिल्कुल, और बड़ी बात इसमें ये है कि ये कोई हमारे ट्रेडिशन इस तरह की थी नहीं टेलीविजन वगैरह की कि शेफ कोई आए और शो, ये आप ही लोगों ने ये ट्रेडिशन
मैंने शुरू किया, लेकिन अब इतने लोग आ रहे हैं कि कुछ समझ में नहीं आता कि हमारी एक तहजीब खाने की, एक किचन की तहजीब थी, पकाने की तहजीब थी, वो वैसे हम हर तहजीब भूल गए, अपना कल्चर तो हम भूल ही गए ना, बिल्कुल वो जैसे हमारी बहन का शहर है। अब मैं अपने शहर को देखती हूँ कि शहर कैसे तिलस्मात के ख्वाब में है, बड़े खुलूस से हर शख्स एक अजाब में है।
वाह, अच्छा हाँ। कभी कोई बहुत ही पुरलुत्फ वाकया पेश आया हो, ये जो आप टेलीविजन पे आप कुकिंग सिखाते
हैं? हाँ, 18 साल तो हो गए मुझे काम करते हुए, बहुत दफा ऐसा हुआ जैसे शुरू में जब किया था तो बच गए थे, मैं और सानिया सईद कर रहे थे प्रोग्राम और हमने चरगा बनाना था, तो मेरे अंदाजा होगा ना छतों पे कुछ अजीब अजीब चीजें लगी रहती हैं साउंड को वो करने के लिए, तो मैंने पूरी चिकन जल्दी से जो तेल में कड़कड़ाते तेल में डाली तो पूरी छत तक आग थी, पूरी छत तक, और जो उछला है तेल और वो मुर्गी उछल के जो बाहर गिरी है
छत पे चली,
तो बस मैं और सानिया बच गए। किस तरह से बच्चे अल्लाह को मालूम है, और कपड़े पे भी छींक नहीं आई। एक दफा एक साहब आते थे और पता नहीं क्या क्या बातें कर जाते थे कि हमारी बेगम तो कुछ नहीं करती हैं, आप इस उम्र में ये कर रही हैं इस उम्र में, और मैं खामोशी सुन के शुक्रिया कह देती थी, मगर जब वो जाते थे तो कभी मेरे पैर में मोच आ जाती थी, कभी मैं गिर पड़ती थी, कभी बर्तन टूट जाते थे, कभी कुछ तो जब वो आते थे मुझे घबराहट होती थी कि अब वो आ गए, अब मुझे कुछ नुकसान होगा।
नजर लगाए जाते थे हर दफा आपको?
हाँ, एक दिन वही कढ़ाई में तेल खूब मैं गरम कर रही थी, आगे पर ये जुबैदा आपा आपकी साड़ी क्या खूब साड़ी है, हमारी बेगम तो साड़ी पहनती नहीं है, कितनी भी लाके तो नहीं पहनते। मैंने यही कहा कि फिर उनको बालने में तकलीफ होगी, आप उनको बताएं मेरे पास आ जाए, मैं उनको सिखा दूंगी, कोई ऐसी बात नहीं। बात हो गई और जो कढ़ाई 2 टुकड़े होके ऊपर उछली,
तो बा दो टुकड़े हो गए कढ़ाई के,
दो टुकड़े कढ़ाई के और ऊपर उछल के तेल पूरा जमीन पर खोलता हुआ तेल।
जुबैदा अब्बा
ने कहा कि इनको अगर तुम सीढ़ियों पे भी देखो तो सीढ़ियों का दरवाजा बंद कर।
तो चलिए आखिर में अच्छे से हमें कुछ शेर सुना दीजिए आप।
ऐसे तो मुझे बिल्कुल याद नहीं, लेकिन आजकल के हालात तो बहुत अच्छा है। बहुत मुश्किल है जो हालात की गुत्थी सुलझे, पहले दानिश ने बड़ी सोच के उलझाई है।
तो ये थी हमारी आपकी सबकी ज़ुबैदा आपा, कहती हैं कि अहले दानिश ने बड़ी सोच के उलझाई है। ज़ुबैदा आपा उन लोगों में से हैं जिनकी बातों में कोई उलझाव नहीं था कभी भी। वो एक होता है ना कि ये सच है कि दानिशमंदी होनी चाहिए और लोग होते हैं, लेकिन बात ऐसी होनी चाहिए, सबसे दानिशमंद वो होता है जो अपनी बात को कम्युनिकेट कर सके, हम तक पहुँचे उसकी बात। ज़ुबैदा आपा उन लोगों में से थीं जो अपनी बात पहुंचा सकती थी, चाहे वो कोई टोटका हो, कोई घरेलू बात हो, कोई ख़ानदानी रिश्ते हो। आप देखें उन्होंने जो भी रिश्तों की बात की, अभी नुख़बत मेरे से बात कर रही थी तो ये कह रही थी कि हमें सबसे अच्छी जो बात लग रही है इस प्रोग्राम को सुन के ज़ुबैदा आपा को, कि इनकी ज़िंदगी की बहुत सी ऐसी चीज़ें जो हमें कभी मालूम ही नहीं थी। ज़ुबैदा आपा के लिए थोड़ा सा आपको मैं याद करा दूँ कि भजिया पिछले प्रोग्राम में आई थी और आपने सुना होगा कि किस तरह इनका ख़ानदान जब तकसीम के बाद आया, उस वक्त इनकी सबसे बड़ी छोटी बहन जो थी ज़ोहरा निगाह साहिबा जो हैं, जो बहुत ही मशहूर शायर हैं, वो सबसे छोटी थी और वो एक छोटी सी बच्ची थी, और उसके अलावा ये सब बहन भी स्कूल जाने की उम्र में थे, बच्चे ही थे ज़ुबैदा आपा वगैरह। किस तरह इन सब बहनों ने मिलके अपने छोटे भाइयों बहनों को पाला, तीन चार जो बड़ी बहनें थीं उनकी ज़िंदगियाँ बनाई और किस किस मकाम पर पहुँचे। तो ये ज़िंदगियाँ जो हैं हमें ये सबक देती हैं कि आगे बढ़ने के लिए कोई ज़रूरी नहीं है कि आपके पास माल व दौलत और बहुत से वसाइल हों, अगर जज्बा हो, ईमानदारी हो और लगन हो तो आप उन मकामात पर पहुँच सकते हैं जिस पे भजिया या अनवर मकसूद साहब या हमारी ज़ुबैदा आपा ये सब लोग पहुँचे। बहुत याद आई ज़ुबैदा आपा आज इस प्रोग्राम को सुनकर। मुझे याद है कि बहुत से लोगों ने मुझसे मुख्तलिफ टोटके कहे थे, अपने सर्विस के लोगों ने, कि ज़ुबैदा आपा से पूछना, और उन्होंने बड़ी खुश दिली से हर एक की बात का जवाब दिया था कि किसको क्या करना चाहिए। अच्छा अब कुछ नाम, अब्बास अली, अच्छा पहले तो हमारे कॉलर हमारे साथ हैं, और क्या नाम है उनका, नासिर साहब, साबिर साहब हमारे साथ हैं। जी अस्सलाम वालेकुम साबिर साहब।
अस्सलाम वालेकुम जी,
कैसे हैं भैया
जी? साबिर अली खुमान बात कर रहा हूँ, डिस्ट्रिक्ट व्यारी मेल सिंह।
जी 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 जी, खुश आमदेद, पहली दफा आए ना आप इस प्रोग्राम में?
जी 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 बिल्कुल बिल्कुल, और मैं काफी दिनों से ये प्रोग्राम सुन रहा हूँ, कुछ तो कहिए ना
जी।
तो बहुत ही अच्छा लग रहा है, ये आपकी जो ट्यून है ना प्रोग्राम की, बहुत ही अच्छी लगती है। मुख्तलिफ आवाजों में जब लोग कहते हैं हमारे सुनने वाले, कुछ तो कहिए ना।
आप भी कह के सुनाइए, आप कौन सी जुबान बोलते हैं उर्दू के अलावा?
जी सरायकी,
सरायकी बोलते हैं। चलिए हमें सरायकी में बोल के सुनाइए, कुछ तो कहिए ना।
कुछ ताला वो,
वाह, तो सरायकी में बस पंजाबी बोलते होंगे आप साथ साथ, सरायकी बोलते हैं तो?
जी पंजाबी भी बोलते हैं जी,
तो वो भी बोल दीजिए।
कुछ जी जी, कुछ ता आखो चा।
अच्छा कुछ तो आखो चा, वैसे किसी और ने पंजाबी में जो बोला है उसने कहा कुछ तो आखो ना, तो दोनों सही है मेरा ख्याल है ना, पंजाबी मुख्तलिफ लहजों में।
बिल्कुल बिल्कुल, तलफ़ुज़ एक ही जैसे जैसे आप समझ रहे हैं।
अच्छा तो साबिर साहब बहुत शुक्रिया आप प्रोग्राम में आए, और देखिए आखिरी प्रोग्राम था और आज माफ़ कीजिए आखिरी नहीं बल्कि आखिरी चंद प्रोग्रामों में से एक, तो उसमें हमें खुशी है कि हमारे एक और सरायकी में उन्होंने बोल के सुनाया। तो चलिए और भी हमारे सुनने वालों से दरख्वास्त है कि आज हमारे पास वक्त है कि हम आपके ख़तों को शामिल करें, और अब हम एक और अपने बहुत अच्छे मेहमान को याद करते हैं। पाकिस्तान से दो मेहमान आपने सुने, अब इंडिया से, और अनवर जलालपुरी साहब जो हैं ना सिर्फ ये कि बहुत ही बड़े शायर थे इंडिया के, बल्कि नाज़िम जी, यानी कि जो मुशायरों की मेज़बानी करने वाले, तो उनके बल्कि मैंने शुरू जो है उसी से करेंगे, उनकी नज़ामत से लेते हैं कि जब वो बोल रहे थे, आप सुनिए, डांट डपट भी करते थे अब नाज़रीन सामीन जो भी होते थे उनको, और करीने और कायदे भी सिखाते थे। तो अनवर जलालपुरी साहब को सुनते हैं।
جس قوم سے قوت برداشت ختم ہو جاتی ہے اس کی حفاظت صرف اللہ کر سکتا ہے اور دنیا کی کوئی طاقت نہیں کر سکتی. آپ نے کئی لاکھ روپیہ لگا کے یہ مشاعرہ سجایا ہے. 10 بجے یہ مشاعرہ شروع ہوا ہے, ابھی 1:30 بجا, 3.5 گھنٹہ گزرا ہے. 3.5 گھنٹے میں آپ میں قوت برداشت ختم ہو گئی. آپ اندازہ لگائیے, خلا میں 4-4 مہینے لوگ جا کر کے رہتے ہیں, انہیں کوئی گھبراہٹ نہیں, نہ مرنے کا غم, نہ کوئی الجھن دنیا چھوڑنے کی, اس لیے انہیں دنیا پر حکومت کرنی ہے. اس لیے ان میں قوت برداشت ہے. تو خدا کے واسطے میں ہاتھ جوڑ کے کہتا ہوں, قوت برداشت پیدا کر دیجیے, آپ کامیاب رہیں گے. میں چاہتا تھا کہ کچھ اچھی اچھی باتیں درمیان میں آپ سے کروں, لیکن آپ نے موقع ہی نہیں دیا, نہ مجھے گفتگو کرنے کا موقع دیا, نہ شعرا کو اپنی بات کہنے کا موقع دیا. خدا جانے آپ کیا چاہتے ہیں. یہ جس دن آپ کے سمجھ میں آ گیا کہ آپ کیا چاہتے ہیں, اس دن اقبال کا وہ شعر بھی سمجھ میں آ جائے گا کہ ستاروں سے آگے جہاں اور بھی ہیں, ابھی عشق کے انتہا اور بھی ہیں. لیکن پہلے اپنے کو سمجھنا پڑے گا کہ آپ کیا چاہتے ہیں.
تو سامعین, آپ نے دیکھا کہ کس شائستگی سے ڈانٹا بھی جا سکتا ہے, اس طرح سے چپ کرایا جا سکتا ہے. ہمارے مہمان انور جلال پوری صاحب ہیں. نظامت کا کام جس خوبی سے وہ انجام دیتے ہیں, اس نے انہیں صرف انڈیا میں ہی نہیں بلکہ دنیا بھر میں ہونے والے مشاعروں میں ایک نمایاں مقام دیا ہے. اور لکھنؤ سے اس وقت ہمارے ساتھ ہیں. جی السلام علیکم انور جلال پوری صاحب.
وعلیکم السلام شہناز صاحبہ.
تو کچھ یادیں تازہ ہوئی آپ کی سن کر اس جھلک کو؟
جی ہاں, میں تو مشاعروں میں مشاعرہ شروع ہونے سے پہلے ایک ادبی علمی اور ذہن کو بیدار کرنے کی ایک تقریر کرتا ہوں, اور میری ناظم مشاعرہ کی حیثیت سے میری یہی ایک انفرادیت ہے کہ میں مشاعرے سے پہلے ذہن سازی کر لیا کرتا ہوں تاکہ دیگر شعرا کو سننے کے لیے لوگ آمادہ ہو جائیں اور سامعین سنجیدہ ہو جائیں. شاعر جو ہے وہ اپنے اعتماد بھرے لہجے میں اپنا کلام سنائے, یہ میرا طریقہ ہے, وسیلہ ہے. وہی تقریر آپ نے میری سنائی, کسی جگہ کی رہی ہوگی, لیکن عوام کے دلوں میں جگہ کرنے کے لیے میں نے بڑے سلیقے سے ان کو سمجھانے کی کوشش کی.
بالکل, اور داد بھی لی بلکہ ان سے, لوگوں کو سمجھ میں آ گئی. کتنا شور تھا کہ میں تو سوچی تھی کیسے چپ کرایا ہوگا آپ نے. تو نظامت جو ہے وہ, میں نے یہ اصطلاح ہے وہ انڈیا میں زیادہ سنی پاکستان کے مقابلے میں, کیونکہ عام طور سے مشاعروں میں پہلے تو ایک زمانے میں نظامت کا کوئی تصور ہی نہیں تھا. جو صدر مشاعرہ ہوتے تھے وہ خود ہی تعارف کروا دیا کرتے تھے لوگوں کا, لیکن روز بروز اس کی اہمیت بڑھ رہی ہے کیونکہ 50,000-50,000 لوگ بھی ایک مشاعرے میں ہوتے ہیں.
ہندوستان میں تو کبھی کبھی 70-80,000 1,00,000 تک کا مجمع ہو جاتا ہے.
اچھا,
بڑی عجیب بات ہے کہ یہ اردو زبان کے ساتھ یہ خوش قسمتی ہے, اور ہندی کے ساتھ بھی یہ ہے کہ ہندوستان میں اردو کا مشاعرہ ہو یا ہندی کا کوئی سمیلن ہو, تمام رات لوگ بڑے صبر و تحمل کے ساتھ, بڑی دلچسپیوں کے ساتھ بیٹھے رہتے ہیں. اس کا مطلب یہ ہے کہ ادب میں اور شاعری میں آج بھی اتنی کشش ہے کہ لوگوں کو اپنی دیگر دلچسپیوں سے الگ ہو کر کے شاعری کے لیے ساری رات وقف کرنی پڑتی ہے.
بالکل, زیادہ تر لوگ سب آپ کو آپ کی شاعری شاعر کی حیثیت سے زیادہ جانتے ہیں. تو چلیے کیوں نہ ہم آپ کی ایک غزل سنتے ہیں. ویسے میں اپنے سننے والوں کو بتا دوں کہ بڑی یہ اس وقت انہوں نے ہمارے ساتھ ایک رعایت برتی ہے انور جلال پوری صاحب نے, کیونکہ ہاسپٹل میں آئے تھے کچھ تھوڑی سی تکلیف کی وجہ سے, اور وہیں سے ہی ہم سے مخاطب ہیں. تو لیجیے ہم ان کی غزل سنتے ہیں.
ملاحظہ فرمائیے, زلف کو ابر کا ٹکڑا نہیں لکھا میں نے, زلف کو ابر کا ٹکڑا نہیں لکھا میں نے, آج تک کوئی قصیدہ نہیں لکھا میں نے. زلف کو ابر کا ٹکڑا نہیں لکھا میں نے, آج تک کوئی قصیدہ نہیں لکھا میں نے. جب مخاطب کیا قاتل کو تو قاتل لکھا, جب مخاطب کیا قاتل کو تو قاتل لکھا, لکھنوی بن کے مسیحا نہیں لکھا میں نے, لکھنوی بن کے مسیحا نہیں لکھا میں نے. اور میں نے لکھا ہے اسے مریم و سیتا کی طرح, میں نے لکھا ہے اسے مریم و سیتا کی طرح, जिस्म को उसके अजंता नहीं लिखा मैंने, जिस्म को उसके अजंता नहीं लिखा मैंने, और कभी नक्काश बताया कभी मेमार कहा, कभी नक्काश बताया कभी मेमार कहा, दस्त फनकार को कासा नहीं लिखा मैंने, दस्त फनकार को कासा नहीं लिखा मैंने, और तू मेरे पास था या तेरी पुरानी यादें, तू मेरे पास था या तेरी पुरानी यादें, कोई एक शेर भी तन्हा नहीं लिखा मैंने, तू मेरे पास था या तेरी पुरानी यादें, कोई एक शेर भी तन्हा नहीं लिखा मैंने, नींद टूटी कि ये जालिम मुझे मिल जाती है, जिंदगी को कभी सपना नहीं लिखा मैंने, जिंदगी को कभी सपना नहीं लिखा मैंने, मेरा हर शेर हकीकत की है जिंदा तस्वीर, मेरा हर शेर हकीकत की है जिंदा तस्वीर, अपने अशार में किस्सा नहीं लिखा मैंने। ये पूरा जो दयार आजमगढ़ और फैज़ाबाद नवाबी ने अवध की पहली राजधानी फैज़ाबाद और जौनपुर और आजमगढ़, ये दयार ऐसा
तो समीन, ये हमारे अनवर जलालपुरी साहब थे और इनका आखिरी शेर जो था कि अपने अशार में किस्सा तो नहीं, अपने अशार में किस्सा नहीं लिखा मैंने, तो देखिए कैसे जो इतने बड़े शायर होते हैं, इतनी बड़ी ज़िंदगियां होती हैं, वो फिर ख़ुद एक हमारे लिए ना एक अफसाना बन जाती हैं, और हम उस कहानी को बार बार दोहराते हैं और उससे ख़ुद बहुत कुछ सीखते हैं। तो ये ऐसे लोग हमारे साथ नहीं होते मगर उनका फ़न, उनका काम हमारे साथ हमेशा रहता है। अच्छा, चीफ नज़र खेल ने लिखा है कि ज़िंदगी दो दिन की है, इन्हीं तमाम प्रोग्रामों को सुन के वो लिखते हैं कि इसीलिए हमें चाहिए कि इसे खुशी और मोहब्बत से गुजारें। बिल्कुल आप सच कहते हैं, और चाहे ज़िंदगी कितनी भी तवील हो, आदमी को ये पता नहीं होता कि वो कब ख़त्म हो जाएगी, तो उसमें जो चीज़ बाकी रह जाती है वो आपका हुस्न सलूक और इंसानियत। तो इसीलिए इंसानियत दुनिया में सबसे बड़ी चीज़ है। एक और हमारे लियाकत अली सीमाप साहब मालकंड से लिखते हैं कि एक वक्त था जब हम अपनी ईमेल्स भेजते थे, लेकिन आज आपसे लाइव मुखातिब होने में बड़ी खुशी महसूस हो रही है। फेसबुक पर मैसेज है, खुदा मोहतरम काजी वाजिद को जन्नतुल फिरदौस में आला मकाम दिलाए। जी बहुत शुक्रिया, और काजी वाजिद, ज़ुबैदा आपा और हमारे अनवर जलालपुरी साहब, और अभी हम सुनेंगे बहुत ही आपके महबूब फ़नकार हैं उनको, हमारी इन सब के लिए दुआ है कि ये सब अब जन्नत में अच्छी जगह पाएँ, आला मकाम पाएँ। खुदा दाद कादिर ने लिखा है कि मैं दश्त डड्डे से आपका प्रोग्राम सुन रहा हूँ। फ़कीर ग़ुलाम हैदर संजरानी लिखते हैं, मीरपुर खासे के सारे दिन खेतों में काम करके आपकी मीठी आवाज़ से थकन दूर हो जाती है। मोहम्मद निसार ने पूछा है कि मुझसे पूछा है कि क्या मैं जा रही हूँ या मैं कोई नया प्रोग्राम शुरू कर रही हूँ, जो ये कुछ तो कहिए बंद हो रहा है। देखिए मोहम्मद निसार साहब, फ़िलहाल तो कुछ पता नहीं, कोई प्रोग्राम नया बैल प्रोग्राम तो करते ही हैं हम सब, आप सुनते ही रहते हैं, हफ्ते में 5 दिन हम आपके साथ होते हैं, तो मैं आपको ज़रूर बताऊंगी अगर कोई नया प्रोग्राम होगा। खालिद ख़ान, मोहम्मद अकरम, फिरोज़ मंटो जम्मू कश्मीर से सब फेसबुक पर प्रोग्राम सुन रहे हैं, और मज़ीद पैगाम मैं पढ़ूँगी, लेकिन इससे पहले अब हम चलते हैं उस आवाज़ एक कॉल की तरफ, और ये कॉल हमारे साथ है ईसा साहब राजनपुर से, हमें ईसा साहब कॉल कर रहे हैं। जी ईसा साहब, अस्सलाम वालेकुम। ईसा साहब,
वालेकुम सलाम रहमतुल्लाह। मैं काफ़ी अर्से से आपका प्रोग्राम सुन रहा हूँ, बहुत अच्छे प्रोग्राम होते हैं, तकरीबन 10-11 बजे तक सुनता हूँ।
बहुत शुक्रिया।
अब ये नहीं हो सकता कि हफ्तावार या कम अज कम महीने में एक दफ़ा नात या मुशायरों में से कुछ इंतखाब और कुछ किसी मशहूर कारी की है ना 2-4 मिनट या 5 मिनट के लिए कुछ तिलावत तो नशर की जाए, ईमान ताज़ा हो जाएगा।
आप अगर मेरा प्रोग्राम सुनते हैं तो इसमें हमारे कभी नातिया शायर भी आते हैं।
मुसलसल सुनता हूं।
जी तो चलिए अभी भी आप सुनेंगे, क्योंकि आरफाना कलाम या नात और हम्द ये तो बहुत ही खूबसूरत तसनाफ हैं, और हमारी कोशिश होती है कि जब भी हमें ऐसा कोई मेहमान मिले हम जरूर
सुनेंगे। मशहूर कारी की जैसे मशहूर कारी थे, कारी अब्दुल बासित
जी, आप कोई अभी इस वक्त पाकिस्तान या भारत में कोई ऐसे कारी हैं जिनकी जिनका इंटरव्यू आप सुनना चाहें? आप नाम बताइए, आपके जहन में कोई है जिनका आप इंटरव्यू सुनना चाहते हैं?
ठीक है,
मेरी मैं कोशिश करूंगी कि आपको जरूर ये इंटरव्यू उनसे बात करूं और सुनवाऊं। मेरी तो हमेशा कोशिश रहती है कि हमेशा मुख्तलिफ शोबों से लोगों को लाएं। तो आपकी फरमाइश नोट कर ली। और अब बहुत प्यारी आवाज़ अमजद साबरी साहब की, जो कि एक बहुत ही मशहूर कव्वाल घराने के थे और ख़ुद उन्होंने एक नौजवान की हैसियत से अपने घराने का नाम रोशन किया। लीजिए सुनते हैं।
लिख दे किस्मत ने मेरी चैन से जिला लिख दे दुबे न कहीं मेरा सफीना लिख दे तकदीर मदीना लिख दे।
और एहसान उल्लाह हमारे साथ हैं चित्राल से। जी एहसान
जी, अस्सलाम वालेकुम। पहले तो आपको मुबारकबाद देना चाहता हूँ।
आपकी उम्र क्या है
जी? 14 इयर्स।
तो बस आप तो फौरन क्रिकेट खेलना शुरू कर दें। जब भी पाकिस्तान या कोई भी मुल्क मैच जीतता है तो वहाँ के बच्चे धड़ाधड़ क्रिकेट में लग जाते हैं, है ना?
नहीं, मुझे थोड़ा क्रिकेट में इतना शौक नहीं है।
अच्छा,
मैं जी अमजद साहब की वो ये आपने जब कहा कि अमजद साहब है तो मैं वे आर्ट्स में बहुत इंटरेस्टेड हूँ, इसलिए ये सिंगिंग पेंटिंग किस तरह की।
अच्छा, तुम्हारी आवाज़ तो बहुत प्यारी है एहसान, बहुत मीठी आवाज़ है।
जी मैं भी अक्सर अमजद साहब की वो नाते वो कवालियाँ पढ़ता हूँ।
हमें एक शेर सुनाओ।
मेरा कोई नहीं है तेरे सिवा, मुझे नजरे करम की भी तो मिले, मुझे नजरे करम की भी तो मिले, आका भी को मिले, मुझे नजरे करम की भी को
चढ़ी रसूल की सोरंग
एक स्टाइल था पहले इस्माइल आज़ाद कव्वाल साहब या कालू कव्वाल जो थे, तो इनमें से किसी का स्टाइल अंदाज ने आपको मुतासिर किया?
नहीं, एक्चुअली मैं अगर मुतासिर हूँ किसी से तो मैं अपने वालिद साहब से और चचा से ही हूँ और उन्हीं को कॉपी करने की कोशिश करता हूँ, बाकी मैं सबकी कव्वाली सुनता हूँ।
हमारे एक और कॉलर ने फरमाइश की थी आपसे या नबी कव्वाली, किसी एक ने कहा था कि आप सुना दें, एक शेर सुना दीजिए आप हमें उसका।
अच्छा देखिए, पता है कि मैं कव्वाली नहीं सुना रहा आपको, आज आपको एक शेर सुना रहा हूँ।
जबर के अंधेरों में जिंदगी गुजारी है, जबर के अंधेरों में जिंदगी गुजारी है, अब सहर जो आएगी वो सहर हमारी है।
चलिए शुरू करते हैं हम वहाँ से कि आपने जैसे कहा कि आप अपने वाले से मुतासर हैं, और गुलाम फरीद साबरी साहब जो थे उनके कवाली का कवाली तो उसमें एक बड़ी मिठास भी थी।
बस यही वही मिठास अल्लाह का करम है और लोगों की दुआओं, मेरी माँ की दुआओं से वो कहते हैं कि लोग भाई वो मिठास तुम्हारे अंदर भी आ गई है।
बहुत मतलब आप बड़े खुश नसीब हैं कि आपके तो ख़ानदान में कई, तो हमें थोड़ा सा अपने ख़ानदान के बारे में शुरू करते हैं, वहाँ से लोगों को पता भी है लेकिन बहुत से लोगों को नहीं भी मालूम, तो कुछ बताइए हमें अपने चचा के बारे में, अपने वालिद के बारे में।
मैं आपको अगर स्टार्ट से बताऊं तो मेरे फोर फादर जो हैं वो सब ग्वालियर घराने से हमारा ताल्लुक है, हजरत तानसेन जी से हमारा जाके ताल्लुकात मिलते हैं। मेरे जो फोर फादर थे वो सब क्लासिकल सिंगर थे। ग्वाली जो हमारे पास आई हमारे दादा से आई, हिंदुस्तान में हमारा गांव है कलियाना, हम वहाँ रहते थे, मतलब मैं तो पाकिस्तान की पैदाइश हूँ लेकिन दादा हमारे वहीं पैदा हुए, मेरे वालिद साहब भी वहीं पैदा हुए, डिस्ट्रिक्ट रोहतक है, वहाँ पर दिल्ली से कुछ 2-3 घंटे की ड्राइव है। वहाँ पर मेरे वालिद साहब, मेरे दादा बहुत मशहूर कव्वाल थे इंडिया के, हाजी इनायत हुसैन साबरी
जी।
और फिर पार्टीशन के बाद हम ये लोग पाकिस्तान आ गए, पाकिस्तान में फिर वालिद साहब ने कव्वाली शुरू की। जब वालिद साहब ने की तो अल्लाह ताला ने उनको बड़ा शफकतों से नवाजा अपनी, और वही शफकतें हम पे भी आई।
आप बहन भाई कितने?
हम माशाल्लाह 11 बहन भाई हैं जी, 6 बहनें हैं, हम 5 भाई हैं। मेरे बड़े भाई हैं अजमत साबरी और छोटे हैं तलहा साबरी।
अच्छा, तो आप लोग भी इसी तरह मिलके करते हैं जिस तरह के आपके वालिद और उनके भाई करते थे एक ग्रुप?
हाँ जी बिल्कुल, हम मिलके करते हैं सर।
तो अमजद ये मुझे समझ नहीं आता कि कव्वाली में औरतें क्यों नहीं आगे आती हैं?
नहीं, औरतें भी कव्वाली गाती हैं लेकिन पाकिस्तान और इंडिया में ज्यादातर गाती हैं कव्वाली, लेकिन वो कव्वाली का जरा बिगाड़ है हिंदुस्तान में। जो कव्वाली होती है, कव्वाली का मतलब है कौल बयान करने वाला, जो कौल बयान करते हैं बुजुर्गों के, कव्वाली जो है वो कौल बयान करने को कहते हैं और कव्वाल जो है कौल बयान करने वाले को कहते हैं। आज तक कव्वाली को पीटीवी ने एक कैटेगरी नहीं दी, पीटीवी अवार्ड जब भी होते थे वो कोई कैटेगरी नहीं देते थे कव्वाली को, और जबकि अब यूरोप अमेरिका में आप चले जाएंगे तो पॉप सिंगर्स या और किसी से नहीं पहचाने जाता पाकिस्तान, या तो क्रिकेटर से पहचाना जाता है या फिर कव्वाली, कव्वाली म्यूजिक फ्रॉम पाकिस्तान कहते हैं।
बिल्कुल आपने सही कहा, कव्वाली अपनी बीट की वजह से वेस्ट में बहुत ही मकबूल है।
देखिए किसी और म्यूजिक के साथ पाकिस्तान का नाम नहीं आता, नाम आता है कव्वाली म्यूजिक फ्रॉम पाकिस्तान। पीटीवी ने कोई कैटेगरी नहीं बनाया कव्वाली को। आप देखें लाइट मैन को भी मिलता है, डायरेक्टर को भी मिलता है, असिस्टेंट डायरेक्टर को भी मिलता है, अब सिंगर को भी मिलता है, मतलब हर किसी की कैटेगरीज हैं और कव्वाली को कोई कैटेगरी नहीं दी गई उन्होंने।
अच्छा मैं आपसे जो बात पहले जब आपने शुरू की थी और पूछना चाह रही थी वो ये थी कि कल्याणा से ताल्लुक था आपके दादा का और आपके वालिद साहब का, तो वहाँ पे जुबान क्या बोली जाती है?
रोहत की जबान होती
की
है
जबान।
और वो जरा थोड़ी सी अखड़ होती है
जी,
जैसे राजस्थानी जबान होती है, और राजस्थानी जबान में कहते हैं कि अगर किसी को कहेंगे कहाँ जा रहे हो तो कठे जा रहे हो।
अच्छा,
और हमारी जबान में कहते हैं कित जा रहे हो।
तो मगर उस जबान में भी सूफियाना कलाम या कव्वाली या कोई चीज़ें?
हाँ बिल्कुल, हम पढ़ते हैं हमारी जबान, हमारे हमारे जो आबा अजदाद की जबान की कव्वाली है हम पढ़ते हैं।
सुनाइए कुछ हमें आप फिर।
अरे गांव की बड़ी मीठी जबान है, अगर आपको सुननी मैं आपको सुनाता हूँ। मेहंदी लगी थर हाथा मा, कजरा सजो थरी आख्या मा, थरो असो सुहानो रूप मारी ओ साजना।
वाह ये तो बहुत ही प्यारी, और थोड़ा सा और सुनाइए कुछ।
प्रीत हो तो ऐसी सारी पायलड़ी बन जाऊं मैं, पायलड़ी बन जाऊं सारे कदमा में रम जाऊं मैं, पायलड़ी बन जाऊं सारे कदमा में रम जाऊं मैं, टिक्का बनू थर माथा मा, हार बनू थर गाला मा, थारो ऐसो सुहानो रूप मारी ओ साजना।
वाह भाई बहुत खूब, और हमसे मैं आपको दाद दूंगी, आप तो फेड आउट भी खुद ही हो गए टेलीफोन पे इतनी अच्छी तरह से, और रखना उसको लेवल को बड़े कमाल की बात है। अच्छा दो कॉलर्स हैं।
माइक और यूज करना, और सिंगर को सिर्फ गाना ही अच्छा नहीं आना चाहिए, माइक यूज करना भी आना चाहिए और फोन यूज भी करना चाहिए।
اچھا تو آپ سنائیں گے کچھ یا اب ہم آپ کی وہ دوسرے قوالے سنوا دیں؟
آپ نے کہا تھا کہ میں آپ کو سنوا
دوں. ہاں بالکل بالکل وہ ہم سنوا دیں. چلیے.
محمد لوٹ کر میں نہ جاؤں گا خالی.
امجد یہ بتائیے کہ آپ کتنی زبانیں جانتے ہیں؟ ویسے ابھی آپ نے پشتو میں بھی بات کی تھوڑی بہت, پنجابی میں بھی آپ بات کر رہے تھے, روہتک میں آپ نے اتنا اچھا ہمیں کلام سنایا.
اچھی خاصی زبانیں بول لیتا ہوں, تھوڑی تھوڑی سی, پوری پوری تو نہیں بولتا لیکن یہ ہے کہ تھوڑی سی بلوچی بھی بول لیتا ہوں, تھوڑی سی انگریزی بھی بول لیتا ہوں, تھوڑی سی فرینچ بھی بول لیتا ہوں, تھوڑی سی پشتو بھی بول لیتا ہوں, تھوڑی سی پنجابی, سندھی.
تو فرینچ کیسے سیکھے آپ نے؟
فرینچ میں کافی رہا ہوں اپنا, فرانس میں شوز کے لیے جاتے ہیں تو پڑھتا تو میں آسٹریلیا میں تھا جی.
اچھا, بعض لوگوں میں ہوتا ہے وہ جلدی سے سیکھ سکتے ہیں کہیں بھی جاتے ہیں تو.
مجھے بہت اچھا لگتا ہے کہ میں, اور فرینچ اور پشتو بولنا تو بہت اچھا لگتا ہے. پشتو میں اس لیے بول لیتا ہوں کہ میری وائف جو ہے وہ پٹھان ہے.
کیا نئی نسل جو ہے اس میں قوالی اتنی ہی مقبول ہے جتنی کہ غلام فرید صاحب قوال صاحب کے زمانے میں تھی یا اس سے پہلے تھی؟
کیونکہ میں نے بہت محنت کی ہے پچھلے 10-12 سال, بہت محنت کی ہے اور الحمد للہ میں یہ سمجھتا ہوں کہ میں 75-76% کامیاب ہو گیا ہوں اپنی نئی نسل کو قوالی سنانے کے لیے.
تو میں نے ایک آدھ آپ کا ویڈیو دیکھا, اس میں آپ مطلب بڑے راک سٹار معلوم ہو رہے ہیں. تو سامین امجد صابری صاحب, میں آپ کے فیس بک کے میسیجز سے دیکھ رہی ہوں اور جس تعداد میں آپ لوگ, معاف کیجیے گا بیچ میں سلسلہ منقطع ہو گیا تھا فیس بک پر لائیو کا, لیکن ہمیں دوبارہ شروع اس کو ڈال دیا ہے اور آپ بہت سے لوگ آئے بھی ہیں. بہرحال جمیل, تارا, شازیہ خان, بہت بہت اچھا پروگرام ان لوگوں نے لکھا ہے. مشتاق کمرانی کا میسیج سندھی میں ہے, میں تھوڑا سا پڑھ سکی لیکن یہ کہ میں صحیح بالکل نہیں پڑھ سکی اس لیے میں بتا نہیں رہی. محمد حنیف نوریو, زرغون شاہ آفیدی, سلمان خان, انہوں نے لکھا ہے سو نائس, وائس آف امریکہ کے ساتھ بچپن کی یادیں تازہ کر دیں. سید حبیب حسن اس وقت ہمارے ساتھ ہیں اور پیغام اس کے علاوہ ہے صورت وزیر اور خلیل عباسی کا. تو سید حبیب حسن صاحب السلام علیکم. حبیب صاحب
جی وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
تھوڑا سا
بہت عرصے کے بعد آپ کی کال ملی ہے.
جی جی جی,
میں نے آپ کا نام رکھا ہوا ہے اولیاء اللہ کا کام کرنے والی اللہ والی.
اچھا بہت شکریہ آپ کا.
میں آپ کے ہاں میں نے نام گھر میں سب کو یہی بتایا ہوا ہے اور یقین کرے کہ آپ کے بہت سارے پروگراموں میں بہت میں پھوٹ پھوٹ کے رویا
اور
پروگرام بالخصوص میری کہانی بہت دردناک ہوتی ہے تو یہ بڑا دکھ ہوا مجھے کہ آپ کا پروگرام یہ میری کہانی والا یہ ختم کیا جا رہا ہے.
نہیں ختم کیا نہیں جا رہا, اس کو یہ کہنا چاہیے ختم ہو رہا ہے اور ہم کچھ اور پروگرام کریں گے, آپ فکر نہ کیجیے. پروگرام ایک پروگرام ختم ہوتا ہے تو دوسرا پروگرام شروع ہوتا ہے اور آپ اطمینان رکھیے کہانی کا سلسلہ کسی نہ کسی طور پر میں اس کو جاری رکھوں گی اور میں سننے والوں سے بھی کہوں گی کہ آپ ضرور اپنے مسائل مجھے لکھتے رہیے. تو سامعین اس کے ساتھ
اس کو سٹارٹ کر
جی
سٹارٹ
آپ کا حبیب صاحب کی آواز کٹ گئی, معاف کیجیے گا. تو ہماری پروڈیوسر نخبت ملک تھیں, عائشہ ناز عزیز اور نخبت آپ سے اجازت چاہیں گی. خدا حافظ. سمین پروگرام ویسے تو امجد صابری صاحب کے ساتھ ختم ہوا, لیکن میں ایک بات کہنا چاہتی تھی, اس لیے میں نے کہا, یاد آ گئی مجھے اچانک کہ آج کل کرکٹ جب میچ ہو رہے تھے نا, مجھے بہت امجد کی یاد آئی, کیونکہ یہ جو انٹرویو آپ نے ابھی سنا تھا اس میں انہوں نے ایک جگہ کہا کہ آپ نے وعدہ کیا تھا کہ آپ مجھ سے مت نہیں فرمائش کریں گی, کیونکہ اس دن پاکستان جیتا تھا اور یہ بڑے خوش تھے, تو انہوں نے کہا آج تو خوشی کے مارے مجھ سے گایا بھی نہیں جا رہا. تو بہرحال ہر پروگرام ایک یاد ہوتا ہے, اور مجھے خوشی ہے کہ ان یادوں کو آپ کے ساتھ شیئر کر سکی. اب باقاعدہ خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
پروگرام ہے آپ کی صحت, بہجت حاضر خدمت ہے. دنیا میں فلو کی وبا, ایبولا اور ایچ آئی وی جیسے امراض اگرچہ خبروں کی سرخیوں کا موضوع بنتے ہیں, لیکن سائنسدانوں کے مطابق تپدق آج بھی عالمی سطح پر ہلاکت خیز متعدی امراض میں سر فہرست ہے. یہ مرض دنیا کی آبادی کے تقریباً ایک تہائی حصے کو متاثر کرتا ہے. اقوام متحدہ کی جنرل اسمبلی کو امید ہے کہ تپدق کے بارے میں اس کے پہلے اعلیٰ سطح کے اجلاس میں اس طرف توجہ مبذول کرائی جا سکے گی. یہ اجلاس ستمبر کے آخر میں منعقد ہوا, جس کا مقصد اس مرض کے خاتمے کے لیے عالمی سطح پر کوششوں کو فروغ دینا اور متاثرہ افراد کی مدد کرنا ہے. وائس آف امریکہ کی جل کریگ کی رپورٹ کے مطابق 54 سالہ سٹیلا مالہاس کے لیے زندگی آسان نہیں. جنوبی افریقہ کی اس خاتون کو روزانہ 9 گولیاں کھانا پڑتی ہیں. ایک وقت تھا جب انہی گولیوں کی تعداد 27 تھی. وہ ایچ آئی وی سے بھی متاثر ہیں, بے روزگار ہیں اور انہیں تپدق بھی ہے. وہ کہتی ہیں کہ اس بیماری کے ساتھ بدنامی کا احساس ان کی زندگی کو اور بھی مشکل بنائے ہوئے ہے.
I got my family. They can share a plate with me or a mug with me.
اسٹیلا کہتی ہے کہ میں اپنے خاندان کے ساتھ ہوں, لیکن وہ کھانے کی پلیٹ یا پھر اپنا مگ بھی میرے ساتھ شیئر نہیں کر سکتے. میرے برتن الگ ہیں اور پھر دوسرے لوگ میرے نزدیک بھی نہیں آنا چاہتے. وہ مجھ سے بات نہیں کرنا چاہتے کیونکہ ان کو ڈر ہے کہ کہیں میری بیماری ان کو بھی نہ لگ جائے. ممکن ہے تپدق کو ایچ آئی وی, ملیریا یا شہ سرخیوں کا انتہائی موضوع بننے والے مرض ایبولا کی طرح توجہ نہ ملے, لیکن امراض پر کنٹرول اور روک تھام کے مراکز سے وابستہ ہینک ٹاملنسن کا کہنا ہے کہ تپدق یا ٹی وی کو نظر انداز نہیں کرنا چاہیے.
It's a number one infectious disease killer. It kills more people now annually than HIV. There are about 1.7 million
Division of Global HIV and TB کے ڈائریکٹر ہینک ٹاملنسن کا کہنا ہے کہ یہ مہلک متعدی بیماریوں میں سر فہرست ہے. یہ مرض ہر سال ایچ آئی وی کے مقابلے میں زیادہ افراد کی موت کا باعث بنتا ہے. تپدق کی وجہ سے ہر سال 17 لاکھ اموات ہوتی ہیں, اور اب اس کا خطرہ ہر جگہ موجود ہے کیونکہ یہ بڑی آسانی سے پھیلتا ہے. تپدق کے خطرہ ہے. اقوام متحدہ متعدی امراض کے بارے میں اپنا پہلا اعلیٰ سطحی اجلاس کرا ہے, جس کا مقصد ملکوں پر زور دینا ہے کہ وہ اپنے تمام وسائل کو بروئے کار لاتے ہوئے اس وبا کے خاتمے کی کوشش کریں. سی ڈی سی کے مطابق دنیا میں تپدق سے متاثرہ افراد کی تعداد تقریباً 2 ارب ہے. سی ڈی سی کی ریبیکا مارٹن کہتی ہیں کہ مرض کی روک تھام کا علاج اہم ہے, خاص طور پر ان لوگوں کے لیے جن میں علامتیں نظر بھی نہیں آتیں.
Getting them on treatment, which is less expensive, a shorter course, and the adherence is much higher, we can stop.
ریبیکا مارٹن کہتی ہیں کہ ایسے افراد کا علاج نسبتاً سستا ہے, دوائیوں کے استعمال کا دورانیہ کم ہے, اور اس پوشیدہ رہنے والے مرض کو فعال ہونے سے روکا جا سکتا ہے, کیونکہ اس صورت میں اس کے پھیلنے کا خطرہ بڑھ جاتا ہے. لیکن اگر مریضوں کا علاج مکمل نہ کیا جائے تو ان میں ادویات کے خلاف مزاحمت پیدا ہو سکتی ہے, جس کی وجہ سے علاج میں دشواری ہو سکتی ہے. ڈویژن آف گلوبل ایچ آئی وی اینڈ ٹی بی کے ڈائریکٹر ہینک ٹاملنسن کا کہنا ہے
تپدق
کے یہ عوامل مختلف اور شدید ہیں, اور ان کی وجہ سے مروجہ علاج کارگر ثابت نہیں ہوتا. وہ 4 ادویات میں سے ایک یا زیادہ ادویات کے لیے مزاحمت کریں تو پھر مریض کے لیے علاج زیادہ دشوار ہو جائے گا. تپدق ایک متعدی جرثومی مرض ہے, اور ایسے پسماندہ افراد کو زیادہ متاثر کرتا ہے جو قریب قریب رہائش پذیر ہوتے ہیں اور جن کے مدافعتی نظام کمزور ہو جاتے ہیں. ان میں ایچ آئی وی کے مریض بھی شامل ہیں. ساؤتھ افریقہ میں تپدیق کی شرح دنیا بھر میں سب سے زیادہ ہے.
We're not seeing the increase in cases due to people acquiring drug resistance, but that multi-drug resistant TB is being transmitted from person to person.
سی ڈی سی کی ریبیکا مارٹن کا کہنا ہے کہ ادویات کی مزاحمت کی وجہ سے کیسز میں اضافہ تو نظر نہیں آ رہا, لیکن متعدد ادویات کے مجموعے سے علاج کی جانے والی یہ بیماری ایک سے دوسرے شخص میں منتقل ضرور ہو رہی ہے. سائنسدان اور متعلقہ لوگوں کو امید ہے کہ اقوام متحدہ کے اعلیٰ سطحی اجلاس سے تپدق کے خلاف عالمی سطح پر کی جانے والی کوششوں میں اضافہ ہو جائے گا, جس سے لاکھوں جانوں کے ضیاع کو روکنے میں مدد مل سکے گی. بہجت جلانی, اردو وی او اے, واشنگٹن.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.